Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
सुर्खेतमा पछिल्लो छ महिनामा 330 जना नयाँ बालबालिकामा कुपोषणको समस्या, अझै पनि 30% सुत्केरी स्वास्थ्य संस्थाको पहुँच बाहिर।
भेरी नदीमा डुबेर सुर्खेतको राकममा एकजनाको ज्यान गयो, बाँकीमा अवधि भाषाको पाठ्यपुस्तक सामग्री निर्माण सुरु।
विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित, सङ्घीय नेपालको पहिलो राष्ट्रपति बन्न सफल, आज शपथ लिने।
र दाङमा जारी जेसेस राष्ट्रिय क्रिकेटमा कर्णाली क्रिकेट टोली अन्तिम 8 पुग्न सफल, महाकाली क्रिकेट टोलीमाथि 10 रनको जित।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतमा पछिल्लो 6 महिनामा 330 जना नयाँ बालबालिकामा कुपोषणको समस्या देखिएको छ। चालु आर्थिक वर्ष 2074-75 साउनदेखि पुससम्म जिल्लामा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा चेक जाँचका लागि आइपुगेका मध्ये 330 जना बालबालिकाहरूमा कुपोषण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। आर्थिक वर्ष 2073-74 एक वर्षमा 175 जना कुपोषित बालबालिका फेला परेकाले यो वर्ष भने 6 महिनामै झण्डै दुब्बर कुपोषित बालबालिका भेटिएका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले कुपोषण न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी निकायबाट थुप्रै कार्यक्रम सञ्चालन भए पनि कुपोषित बालबालिकाको संख्या भने दुब्बरले बढेको बताउनुभयो। जिल्लामा पोषणको क्षेत्रमा सुआहारा, कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन भए पनि गरिबी र अशिक्षाको कारण खानपानमा ध्यान नदिँदा बालबालिकाहरूमा कुपोषणको समस्या बढेको श्रेष्ठको भनाइ छ। समग्र कर्णाली प्रदेशमै कुपोषित बालबालिकाहरूको संख्या बढिरहेको समयमा सुर्खेतमा पनि कुपोषित बालबालिकाहरूको संख्या पछिल्लो 6 महिनामा ह्वात्तै बढेको हो। कुपोषित भेटिएका बालबालिकाहरू 23 महिनाभन्दा मुनिको भएको र 330 जनामध्ये 38 जना बालबालिका अति जोखिममा रहेको श्रेष्ठको भनाइ छ। अहिले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सहित जिल्लाका 51 स्वास्थ्य संस्थामा कुपोषणको परीक्षण गर्ने गरिएको छ। यस्तै कुपोषण देखिएमा थप उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँमा ल्याउने गरिएको छ। सूचना अधिकारी श्रेष्ठले जिल्लामा अझै पनि 25% बालबालिकाले सबै प्रकारका खोप पाउन नसकेको बताउनुभयो। कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धीरजङ शाहको अध्यक्षतामा सम्पन्न भएको हो।
यस्तै सुर्खेतमा अझै पनि 30% भन्दा धेरैले स्वास्थ्य संस्था बाहिर सुत्केरी गराउने गरेको पाइएको छ। सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि वर्षेनी करोडौँ रुपियाँ खर्च गरे पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन। स्वास्थ्य संस्थामा सुत्केरी गराई बाल तथा मातृ मृत्युदर घटाउनका लागि सरकारले गर्भवती अवस्थामा 4 पटक स्वास्थ्य जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत 1,1400 रुपियाँ दिने गरेको छ। तर सुर्खेतमा 70% मात्रैले स्वास्थ्य संस्थामा आउने गरेको भए पनि अझै पनि 30% घरमै सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। स्वास्थ्य संस्थामा पुग्न भौगोलिक कठिनाई, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर, यातायातको पहुँच नपुग्नु जस्ता कारणले कतिपय महिलाले घरमै सुत्केरी हुनुपरेको बाध्यता समेत रहेको कार्यालयले बताएको छ। स्वास्थ्य संस्थामा 100% सुरक्षित प्रसूति गराउन अझै नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले बताउनुभयो। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायत स्वास्थ्य संस्थामा करिब 87% सुरक्षित प्रसूति भएको र त्यसमा सुर्खेतका मात्रै झन्डै 70% रहेको उहाँको भनाइरहेको छ। चालु आर्थिक वर्षको 6 महिनामा स्वास्थ्य संस्था आएर सुत्केरी गराए बापत महिनामा 38,41,000 रुपियाँ वितरण समेत गरिएको कार्यालयले बताएको छ।
मातृभाषाको संरक्षणमा उचित पहल नगरेको गुनासो बढिरहेका बेला बाँकेमा अवधि भाषाको पाठ्य पुस्तक पठन सामग्री निर्माण कार्य सुरु भएको छ। नेपालमै पहिलो पटक विद्युतीय सफ्टवेयरमा अवधि भाषाको पठन सामग्री निर्माण थालिएसँगै यसको व्यवस्थापन गर्न लागि हो। पाठ्य पुस्तक पठन सामग्री निर्माण भएसँगै अवधि समुदायका बालबालिकाको शिक्षामा पहुँच बढ्ने अपेक्षा गरिएको छ। सुनौ यसै सन्दर्भमा बाँकेका पत्रकार निशु जोशीले तयार पारेको यो रेडियो सामग्री।
अब छेपार हामीले भनेर पढाइरहेका छौँ, बच्चालाई छेपार भनेको थाहा हुँदैन, चित्र देखाएन त चिन्छन्। पछि हाम्रो जुन 8 घन्टाको हुन्छ त्यो घरमा गएर बिर्सिसकेका हुन्छ। अब अवधिबाट नै उनीहरूलाई शिक्षा दिन लायो भने प्रष्ट हुन्छन्।
अवधि भाषाको पाठ्यपुस्तक निर्माणपछि पठन पाठनमा आउने सहजता सुनाउँदै बाँके गुरुवा गाउँ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक सन्ध्या शर्मा, सरकारले मातृभाषामा पठन पाठनको नीति ल्याए पनि त्यसको प्रभावकारिता देखिएको छैन। केन्द्रमै निर्माण गरी सरकारले यसअघि पठाएको पाठ्य पुस्तक त्यसै थन्किए, तर अहिले बालबालिकाकै रुचिका आधारमा स्थानीय भाषामै इन्टरनेट प्रविधि मार्फत पढ्न सकिने पुस्तक निर्माण थालिएको। अवधि भाषाका जानकार सिराज खान,
अवधि भाषाको जुन यो पाठ्यक्रम पाठ्य सामग्री जुन बन्दैछ त्यो किन आवश्यक छ भने अहिले सरकारले पनि हरेक मातृभाषामा चाहिँ पढाउने सुरुवात गर्दैछ। प्रारम्भिक कक्षाहरू छन् उनीहरूको 1, 2, 3, त्यसमा उनीहरू निकै कमजोर छन्। त्यसको कारण के हो भने उनीहरूको आफ्नो मातृभाषामा चाहिँ त्यहाँ पढाउने कुनै सिस्टम छैन। त्यस कारणले गर्दाखेरि यो अवधि भाषाको एउटा पाठ्य सामग्री निर्माण हुँदैछ, यो जुन सफ्टवेयरमा हुन्छ।
अवधि भाषाका विज्ञ सम्मेलित टोलीले नेपालगञ्जमा बसेर अहिले विद्युतीय सफ्टवेयरमा पाठ्य पुस्तक निर्माण गरिरहेका छन्। एक बसाइमा पढ्न सकिने 6 पृष्ठसम्मको शब्द चित्र सामग्री यो सफ्टवेयरमा रहनेछ। अवधिभाषी संस्कृतविद विष्णुलाल कुमाल,
एकदम सजिलो र एकदम छोटो हुन्छ, त्यो एकै बसाइमा एकैछिनमा पढ्न सकोस्। बढीमा 1-2 मिनट दृश्य चित्रण र शब्द चित्रणको त्यसमा प्रधानता रहनेछ।
यसअघि नेपाली भाषामा यसको अभ्यास भए पनि राणा थारू, मैथली र अवधि भाषामा पहिलो पटक अभ्यास गर्न लागेको छ। पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरे,
यो नेपाली भाषामा यस्ता अभ्यास भइरहेको थियो, अहिले अवधि, मैथिली र राणा थारू भाषामा गरी 3 मातृभाषामा नेपाल सरकारका तर्फबाट र विश्व शिक्षाबाट अन्य 7 भाषामा यस सम्बन्धी अभ्यास भइरहेको छ।
इन्टरनेट प्रविधि मार्फत कम खर्चमा निर्माण गर्न थालिएको यो पठन सामग्रीलाई स्थानीय सरकारले प्राथमिकता दिन सके अवधि भाषी बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन सहजता हुने अगुवाहरू बताउँछन्।
हामीसँग छिमेक सुरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा पछिल्लो 6 महिनामा 330 नयाँ बालबालिकामा कुपोषणको समस्या, अझै पनि 30% सुत्केरी स्वास्थ्य संस्था पहुँच बाहिर लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। वाम गठबन्धनका विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। नेपाली कङ्ग्रेसका उम्मेद्वार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी संघीय नेपालको पहिलो राष्ट्रपति बन्नु भएको हो। भण्डारीले 39,275 मतभार पाउँदा राईले 11,730 मतभार पाएको निर्वाचन आयोगले जनाएको छ। नेपालमा पहिलो महिला राष्ट्रपति बन्नुभएका भण्डारी संघीय नेपालको पहिलो राष्ट्रपति समेत बन्नु भएको छ। मतदानमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका 5 र प्रदेशसभाका 13 सांसद अनुपस्थित भएका थिए। दुवै उम्मेद्वारलाई मतदान नगर्ने निर्णय गरेका कारण नयाँ शक्ति, विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीका मतदाताले मतदान नगरेका हुन्। संघीय संसदका 326 र प्रदेशसभाका 549 सदस्य मध्ये 536 मतदान गरेका थिए। संघीय संसदको सदस्यको मतभार 59 र प्रदेशसभा सदस्यको मतभार 48 रहेको थियो। मतभार फरक फरक भएकाले निर्वाचन आयोगले मतपत्र समेत 2 थरीको व्यवस्था गरिएको थियो। यस्तै राष्ट्रपति मा निर्वाचित विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ लिने हुने भएको छ। राष्ट्रपति भण्डारीका संचार विज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज दिउँसो 4 बजेका लागि तय गरिएको छ। राष्ट्रपतिलाई प्रधान न्यायाधीशद्वारा शपथ गराउने भन्ने बारे छलफल भइरहेको छ र विवादित प्रधान न्यायाधीशबाट शपथ गराउने या नगराउने यसको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। कैलालीका एसपी विनोद घिमिरेले सुखर क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको भन्दै अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने बताउनुभयो। पक्राउ परेका तीनैजना नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ। सुखर बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरीले जनाएको छ। यसै घटनास्थलबाट प्रहरीले C-2-5-36-71 नम्बरको मोटरसाइकल बरामद समेत गरेको छ। यसैबीच गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीका घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई काठमाडौँको त्रिवी शिक्षण अस्पताल भर्ना गरिएको छ। नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ पुर्याइएको हो।
सुर्खेतको सिम्ता गाउँपालिका 6 राकम नजिकै भेरी नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका वार्ड नम्बर 4 विद्यापुरका 20 वर्षका खगेन्द्र बैक रहेको इलाका प्रहरी कार्यालय बाधे पिपल राकमले जनाएको छ। मृतक बैक राकमको सडकमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ। खाना खान गएर फर्किने क्रममा भेरी नदीमा नुहाउन गएका बैक अचेत अवस्थामा फेला परेपछि उहाँलाई उपचारको लागि मेलकुना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतले दार्चुला महाकाली नदीमा निर्माण गरेको 4 अस्थायी काठे पुलको 2 हटाएको छ। ब्यास गाउँपालिका 2 राप्ला क्षेत्रका 4 ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठे पुलमध्ये 2 पुल हटाएको निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लालबहादुर साउदले बताउनुभयो। राप्लाको घाटी बगर र भारतको मालपा जोड्ने अस्थायी काठे पुल र नेपालको दोखापे र भारतको छनकन जोड्ने अर्को काठे पुल पनि भारतीय पक्षले हटाएको प्रहरीले जनाएको छ। यसअघि फागुन 21 भारतको पिथौरागढमा बसेको नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउन आग्रह गरेको थियो। भारतले नेपालको अनुमति बिना सीमा नदी महाकालीमा निर्माण गरेको 4 अस्थायी काठे पुलमध्ये 2 मात्रै हटाएको छ भने अरू 2 कायम नै रहेका छन्।
नेपाली कङ्ग्रेस सुर्खेतले साटाखानीमा कार्यकर्ता भेला गरेको छ। 84 भएको भेलामा नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 2 क्षेत्रीय सभापति नारायण कोइरालाले प्राविधिक रूपमा कङ्ग्रेस प्रायोजित भए पनि कङ्ग्रेसको पक्षमा ठूलो संख्यामा जनता रहेको बताउनुभयो। उहाँले स्थानीय तह प्रदेश र प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण रूपमा कार्यभार पूरा गर्नु कङ्ग्रेसको सफलताको सूचक भएको भन्दै जनताको सेवामा थप क्रियाशील हुन कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा कङ्ग्रेस सुर्खेतका सदस्य नवल गिरीले निर्वाचनको परिणामबाट कार्यकर्तामा क्रियाशीलता आई असर गर्न नहुने भन्दै समाज सेवाको क्षेत्रमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा भीमप्रसाद आचार्य, टिकाराम छन्तेल, विमल थापा लगायतले नेपाली कङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारका राम्रा काममा सहयोग र व्यतिथिको विरोध गर्नुपर्नेमा जोड दिनु भएको छ। कार्यक्रम नेपाली कङ्ग्रेस साटाखानीका सभापति कमल प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको हो।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनले 24 घण्टे अल्टिमेटम दिएका छन्। अनेरा सोभ्यु, नेबिसङ, अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख गणेश रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। काङ्ग्रेस, एमाले र माओवादी सम्बद्ध प्राध्यापक संगठनले भागभण्डाका आधारमा आंशिक प्राध्यापक राखिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। क्याम्पसलाई अनावश्यक आर्थिक भार पर्ने भएका कारण आफूहरूले विरोध गरेको अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष योगीले बताउनुभयो। यस्तै स्नातकोत्तर तह सेमेस्टर प्रणालीका सबै कक्षाहरू बिहानी सेवामा सञ्चालन गरिनुपर्ने उनीहरूको माग रहेको छ।
नेपालगञ्जको धम्बोजीबाट अवैध रूपमा भित्रिएका ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट साइकलमा लुकाई छुपाई नेपालगञ्ज भित्रिएका 26 कुखुरासहित साइकल पनि बरामद गरिएको प्रहरीले बताएको छ। प्रहरीलाई देख्ने बित्तिकै कुखुरा ल्याउनेहरू भने भागेको प्रहरीले जनाएको छ। बरामद गरिएका कुखुरा पशु क्वारेन्टाइनको जिम्मा लगाइएको छ।
बाँकेको खजुरा गाउँपालिका स्थित खजुरामा रहेको ज्ञानोदय नमुना माविको 40 वार्षिक उत्सव तथा अभिभावक मेला सम्पन्न भएको छ। विद्यालय भवन, शिविर ल्याब, पर्खाल उद्घाटन, स्मारिका विमोचन गरिएको विद्यालयका प्राचार्य ऋषिराम सापकोटाले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, पूर्व राज्य राज्यमन्त्री दलबहादुर सुनारले सिभिल ल्याब पर्खाल उद्घाटन स्मारिका विमोचन गर्नुभएको हो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेर र राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण यही चैत महिनाबाट गरिने भएको छ। 50 स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिने भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सहजीकरणको जिम्मा पाएको असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले चैत 1 गतेबाट सामाजिक परीक्षण सुरु गर्ने जनाएको छ। असल शासन क्लबले सामाजिक परीक्षणका लागि 1 स्थानीय तहमा 1 सुपरभाइजरको नेतृत्वमा टोली खटाएको छ। चौकुने गाउँपालिकामा मीना बैक, पञ्चपुरीमा भुवन तिवारी, ब्राहतालमा बिन्दुलाल रेग्मी, वीरेन्द्रनगरमा शान्त भूषाल, सिंगाडमा प्रेम रिजाल, भेरीगङ्गामा युवराज बङ्गाली, लेगबेसीमा अशोक राजी, गुरुबाकोट नगरपालिकामा रेखा खत्री र सिम्ता गाउँपालिकाको सुपरभाइजरमा घनश्याम केसी रहनु भएको छ। सुर्खेतमा रहेका 3 प्राथमिक स्वास्थ्य केन्द्र र 47 स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिने भएको छ।
नयाँ वर्ष 2075 सुर्खेतमा सेयरको कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सचेतना कार्यक्रममा नयाँ वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेयरको खरिद बिक्री हुने जानकारी गराइएको हो। सेयर कारोबारका लागि इम्पेरियर सेक्युरिटी कम्पनीले युनाइटेड फाइनान्ससँग मिलेर काम गर्ने संस्थाले जनाएको छ। कम्पनीका उदयराज अधिकारीले सुर्खेतमा नयाँ वर्षदेखि सेयरको खरिद बिक्री कार्य सुरु गर्ने जानकारी दिनुभयो। कर्णाली प्रदेशका लागि यो नयाँ व्यवसाय भएको उल्लेख गर्दै आफूहरूले सेयर कारोबारका साथै व्यवसायमा देखिएका समस्याहरू समाधान गर्ने बताउनु भयो। नेप्सेका सिईओ देवप्रकाश गुप्ताले डिम्याट र सी आसवाको बारेमा जानकारी गराउँदै बैंकमा रकम जम्मा गर्नु र झिक्न खाता खोले जस्तै सेयरको खरिद र बिक्री हुने बताउनु भयो। उहाँले नेपालका 72 डिम्याट खाता खोल्न सकिने भन्दै बैंक सुनसादी घर जग्गामा सेयर लगानी गर्न सकिने उल्लेख गर्नुभएको छ। यसै गरी नेप्सेका शेर रजा खनालले सेयर कारोबारको बारेमा जानकारी गराउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर साईले कर्णाली प्रदेशका लागि सेयरको कारोबार नयाँ भएको भन्दै यसमा पनि लगानी गरी मुनाफा आर्जन गर्न सकिनेमा जोड दिनुभएको छ।
49 ज्यान जाने गरी भएको विमान दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले हिजोबाट काम थालेको छ। मन्त्री परिषदको बैठकले युएस बङ्गला विमान दुर्घटनामा छानबिन गर्नको लागि 6 समिति गठन गरेको जनाएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। दाङमा जारी जेसिस कप राष्ट्रिय क्रिकेटमा कर्णाली क्रिकेट टीमले विजयी सुरुवात गरेको छ। हिजो भएको पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट क्लबलाई 10 पराजित गर्दै कर्णाली क्रिकेट टोली अन्तिम 8 ठाउँ पक्का गर्न सफल भएको छ। टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित 20 ओभरमा 5 गुमाएर 152 बनाएको हो। कर्णालीका टेक सलामीले सर्वाधिक 57 बनाउँदा निश्चल रावलले 30 र रविन्द्र जङसाहीले 18 योगदान दिनुभएको छ। 153 लक्ष्य पछ्याएको महाकालीले 142 मात्रै बनाउन सकेको थियो। महाकालीका लागि दिनेश ऐरीले 53 र सन्तोष भट्टले 30 योगदान दिए पनि टिमलाई जिताउन सक्नु भएन। कर्णालीका टेक सलामीले 4 र दिनेश पुलले 2 हात पार्नु भएको छ। 57 र 4 लिनुभएका टेक सलामीले खेलको म्यान अफ द म्याच बन्नुभएको छ। प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको छ।
मनाङ मर्सिङदी क्लब बुटोलमा चलिरहेको तिलोत्तमा गोल्ड कप फुटबलको सेमिफाइनल पुगेको छ। हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई 3-0 हराउँदै मनाङले सेमी फाइनलको यात्रा तय गरेको हो। मनाङलाई जिताउन विशाल राईले 2 तथा भेक्टरले 1 गोल गर्नुभयो। प्रतियोगिताको पहिलो सेमी फाइनलमा आज रूपन्दी 11 र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
र जिम्बाब्वेमा जारी विश्वकप छनौटको समूह चरण उत्कृष्ट प्रदर्शन गर्ने 11 क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि पर्नु भएको छ। आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले समूह चरणका 11 उत्कृष्ट खेलाडी नाम सार्वजनिक गरेको छ। समूहका 4 खेलमा पारसले 2.5 199 बनाउनु भएको थियो। उहाँले जिम्बाब्वे विरुद्ध 40, स्कटल्याण्ड विरुद्ध 75, अफगानिस्तान विरुद्ध 75 र हङकङ विरुद्ध 11 मात्र बनाउनु भएको छ। लगातार 3 खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई 5 हराउँदै 4 लागि 1 मान्यता पाउने सम्भावना कायमै राखेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा पछिल्लो छ महिनामा 330 जना नयाँ बालबालिकामा कुपोषणको समस्या, अझै पनि 30% सुत्केरी स्वास्थ्य संस्थाको पहुँच बाहिर।
भेरी नदीमा डुबेर सुर्खेतको राकममा एकजनाको ज्यान गयो। बाँकेमा अवधि भाषाको पाठ्यपुस्तक सामग्री निर्माण सुरु।
विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित, संघीय नेपालको पहिलो राष्ट्रपति बन्न सफल, आज साँझ शपथ लिने।
र दाङमा जारी जेसिस राष्ट्रिय क्रिकेटमा कर्णाली क्रिकेट टोली अन्तिम 8 पुग्न सफल, महाकाली क्रिकेट टोलीमाथि 10 रनको जित। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीं सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।